परमेश्वरको प्रार्थनाको उत्तर मिलोस्। त्यसैले फेरि पनि परमेश्वरलाई धन्यवाद होस्। अनि तपाईँलाई म भन्न चाहन्छु, मेरो हृदयको प्रार्थना भित्रैदेखि के हो भनेदेखि, यो नयाँ वर्षको सुरु गर्दै गर्दाखेरि तपाईँमा एउटा उमङ्ग र उत्साह, तपाईँमा एउटा परमेश्वरको उद्देश्य, उहाँको महिमा, उहाँको योजनामा आफैलाई उत्साहित बनाएर अगाडि बढ्ने एउटा ऊर्जा, एउटा शक्ति मिलोस् भनेर मेरो प्रार्थना यही छ। अनि आजको वचनले तपाईँलाई केही उत्साहहरू दिन सकेको होस्। सायद हामी कतिजनाको जीवनमा परमेश्वर बोल्न चाहनुहुन्छ, हामीले त्यसलाई सुन्न सकौँ। अब ढिलो नगरिकन तपाईँलाई मैले कलसी त्यसको एक अध्यायमा सुरुमा लग्न चाहन्छु। अनि हामी पहिला चाहिँ एक अध्यायको 1 देखि 8 पदसम्म पहिला पढ्नेछौँ। अनि यहाँ यसरी लेखिएको छ, कलसी 1:1-8 1 र 2 हामी पहिला पढ्नेछौँ। परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट कलसेमा भएका पवित्र जनहरू र ख्रिस्टमा विश्वासयोग्य भाइहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 3 पद, तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्दै हामी हाम्रो प्रभु येशू ख्रिस्टका परमेश्वर र पितालाई धन्यवाद चढाउँछौँ। कलसी 1:4, किनकि ख्रिस्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौँ। 5 पदमा, यस आशाको खातिर जुन चाहिँ तिमीहरूका लागि स्वर्गमा राखिएका छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ। 6मा, जुन सुसमाचार तिमीहरूका आएको छ, जसरी सारा संसारमा नै आएको छ र यसले फल फलाइरहेको छ, जसरी तिमीहरूमा पनि तिमीहरूले यसको विषयमा सुनेको र परमेश्वरको अनुग्रहमा जानेको दिनदेखि नै फल फलाइरहेको छ। 7 पद, जसरी तिमीहरूले पनि हाम्रा प्रिय सङ्गी दास इप्राफ्रासबाट सिक्यौ, जो तिमीहरूको निम्ति ख्रिस्टका विश्वासयोग्य सेवक हुन्। 8 पद, तिनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिए। परमेश्वरले यो वचन पढाइमा आशिष दिनुभएको होस्। अनि यो आजको वचन हेर्दै गर्दाखेरि तपाईँलाई मैले एउटा यहाँनिर छैन रहेछ, एउटा कोट मैले हेरेको थिएँ। अनि यहाँ मैले स्लाइडमा राखेको छैन, तर मसँग यहाँ नोट चाहिँ छ, अनि तपाईँलाई म त्यो पढ्न चाहन्छु। यो जन मकार्थर, पास्टर जन मकार्थर, प्रभुका जन, हामी धेरैलाई उहाँको नाम थाहा छ, अनि कतिले पडकास्टमा, इन्टरनेटमा उहाँले दिएको वचनहरू सुन्न सक्छौँ। उहाँले मण्डलीको बारेमा भनेको कुरा, चर्चको बारेमा, विश्वासीको बारेमा, अनि तपाईँलाई यो अलिकति बुझाउन प्रयास गर्छु म। द चर्च इज नट एन अप्सन फर अ ट्रु बिलिभर। यहाँ के भनेको छ भने नि, साँचो खाटी भन्छ नि, खाटी विश्वासी भन्छ नि, साँचो विश्वासीको लागि चाहिँ चर्च चाहिँ छान्ने कुरा होइन, अप्सन होइन। अप्सन भनेको चाहिँ गए पनि हुने, नगए पनि हुने, जहिले गए पनि हुने, जानै पर्छ भन्ने होइन, त्यस्तो होइन। साँचो विश्वासीहरूको लागि मण्डली चाहिँ गएर पनि हुने, नगए पनि हुने ठाउँ होइन। त्यसपछि यहाँ के छ, इट इज द भेरी फ्यामिली अफ गड टु विच एभ्री ट्रु बिलिभर्स लङ्स टु बी अ पार्ट। अनि यहाँ अर्को कुरा चाहिँ के भनिन्छ भने, यो मण्डली चाहिँ साँचो परमेश्वरको परिवार हो, जहाँ चाहिँ विश्वासीहरू भित्रैदेखि हृदयदेखि नै त्यसको भाग भएर सँगसँगै सङ्गतिमा रहन इच्छा गर्छन्। लङ्स टु बी अ पार्ट। विश्वासीहरू, साँचो विश्वासीहरू चाहिँ मण्डलीको एउटा भाग भएर सङ्गतिमा सँगसँगै सहभागी हुनलाई एकदमै उत्कट इच्छा गर्छन् भन्ने चाहिँ हामीले यहाँ देख्दछौँ। त्यसकारणले तपाईँलाई सुरुकै खण्डमा आज प्रभुभोजको सेवा पनि तपाईँ गर्दै हुनुहुन्छ अनि मैले त्यसलाई अगुवाई गर्दिनँ। यसपछि भाइ रामहरीलाई, पास्टर रामहरीलाई म जिम्मा दिन चाहन्छु। सायद अनलाइनमै हामी गर्छौँ, त्यसैले तपाईँहरू जो अनलाइनमा बस्नु भएको छ प्रभुभोजको लागि तयार हुनुहुन्छ भनेदेखि तपाईँले गर्न सक्नुहुन्छ। तर यहाँनिर मैले तपाईँलाई मण्डलीको सम्बन्धमा जुन कुरा गरिराखेको छु यो एउटा अहोभाग्य मौका हो धेरै मानिसहरूको चाहिँ, किनभने हामीले हामीभन्दा पहिलाका सिकाउने मान्छेहरू होस् अथवा गुरुहरू होस् अथवा विश्वासीहरू होस्, अहिले हाम्रै वरिपरिका दौतरीका मान्छेहरू होस्, फरक फरक मान्छेको फरक फरक विचार छ अनि कतिचोटि मान्छेहरूको जीवन हेरेर हामी त्यसैलाई पछ्याउने गर्छौँ अनि हामीले धेरै उदाहरणहरू के पाइराखेका हुन्छौँ भने मान्छेहरू मण्डलीप्रति धेरै समर्पित हुँदैनन्। केही व्यक्तिहरू समर्पित हुन्छन्, बाँकी असल अभिप्रायका मान्छेहरू एकदम असल मान्छेहरू हुन्छन् तर मण्डलीप्रति उनीहरूको त्यति ठुलो सहभागिता हुँदैन अनि त्यो दुःखलाग्दो कुरा हो। अनि म त्यही कारणले उत्साह दिएर भन्न चाहन्छु यो हरेक व्यक्तिमा यो भित्रैदेखि उत्कट इच्छा हुन सकोस् जसले गर्दाखेरि चाहिँ मण्डलीमा सहभागी हुने कुरा चाहिँ उनीहरूको जीवनमा आउन सकोस्। अनि तपाईँलाई म एक दुईवटा बाइबलको पद पढ्न चाहन्छु, मसँग यहाँ छ होला, अनि त्यो चर्च सम्बन्धी कुराको बारेमा अझै हामी यहाँनिर कलसीको पुस्तक हेर्नुभन्दा पहिला अलिकति तपाईँलाई मैले यो कुराहरू गर्न चाहन्छु। यहाँनिर येशु प्रभुले यो युहन्ना 17 अध्यायमा चाहिँ प्रार्थना गर्नुभएको छ अनि उहाँ आफैले के भन्नुभएको छ यहाँ 4 पदमा भने नि, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब यो कुरो भन्दै गर्दाखेरि तपाईँ र म जतिजना अलिकति केही समयदेखि बाइबल पढेर राम्रो विश्वासको पछाडि लागेको छ हामीलाई प्रष्ट थाहा छ कि परमेश्वरले हाम्रो जीवनमा पनि यहाँनिर येशु प्रभुलाई जुन काम तपाईँले मलाई दिनुभयो हरेक विश्वासीहरूलाई येशु प्रभुले केही न केही काम दिनुभएको छ अनि यहाँ येशु प्रभुले त्यो काम जो परमेश्वर पिताले दिनुभयो त्यसलाई पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। तपाईँहरू मेरो मुख्य काम पृथ्वीमा संसारमा हुँदाखेरि परमेश्वरलाई महिमा दिने। अब त्यसो भन्दै गर्दा कतिजना मान्छेहरू सुसमाचार सुनाउन जानु सक्दैनन्, बसेर प्रार्थना गर्न सक्छन्। परमेश्वरले तपाईँलाई के कुरा गर्नलाई भन्नुहुन्छ तपाईँ त्यही गर्न सक्नुहुन्छ जसले तपाईँ परमेश्वरको उद्देश्य परमेश्वरको निम्ति तपाईँले काम गर्नुहुन्छ अनि त्यो चाहिँ मण्डली मिलेर गर्ने कुरा हो। वास्तवमा यो मण्डलीको सन्दर्भमा यो कुराहरू प्रष्टसँग भनेको हामी पाउँछौँ। त्यसैले तपाईँलाई मैले यो कुरा यहाँ राम्रोसँग भन्न चाहन्छु। परमेश्वरलाई महिमा दिनलाई हामीले उहाँले दिनुभएको जिम्मा काम हामीले दिनदिनै गर्नुपर्छ। त्यो चाहिँ हामी मण्डली मिलेर गर्न सक्छौँ। मण्डली भनेको चाहिँ येशु ख्रिस्टको शरीर, तपाईँ र म चाहिँ अङ्ग। शरीरमा धेरै अङ्गहरू हुन्छन्, फरक फरक अङ्गको फरक फरक काम हुन्छ। त्यसकारणले हामी एउटै मात्रै अङ्गले चल्यो भने, दुई तिनवटा मात्रै अङ्ग चल्यो भने पुरा शरीर स्वास्थ्य हुन सक्दैन, प्यारालाइसिस हुन्छ। हामीलाई कति मान्छेहरूको प्यारालाइसिस भएको थाहा छ। जब शरीर प्यारालाइसिस हुन्छ नि त्यो धेरै कठिन कुरा हो, उसले खास काम गर्न सक्दैन, अरूको सहायता चाहिन्छ। र मण्डलीमा तपाईँ र म हरेक चाहिँ एउटा मण्डलीको सदस्य हुन्छौँ, परमेश्वर येशूको शरीरको अङ्ग हुन्छौँ। त्यसैले कसरी काम गर्ने भन्ने सम्बन्धमा यो दुई तिनवटा पद यहाँ पढेर अनि त्यसपछि आजको विषयमा म जान चाहन्छु। मण्डलीको सन्दर्भमा कुरा गर्दाखेरि मण्डलीमा चाहिँ एपिसी 5:1 के छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैँ परमेश्वरको देखा सिखी गर्ने हो। यहाँनिर के भन्नु खोजेको छ, अघि यशुप्रभुले के भन्नुभयो, जुन काम मलाई देखेको दिनुभएको छ पुरा गरेर तपाईँको महिमा गरेँ गरेको छु, तुल्याएको छु, मैले तुल्याएको छु। यहाँनिर के भनेको छ, पावलले एपिसीका मण्डलीलाई भनिराखेका छन् के अरे, प्रिय बालकहरू झैँ परमेश्वरको देखासिखी गर्ने भनेको के, परमेश्वरले येशु प्रभुद्वारा जुन काम गर्नुभयो, येशु प्रभुले गरेको काम हामीले गर्ने। येशु प्रभुले के गर्नुभयो, प्रेम गर्नुभयो, वचन प्रचार गर्नुभयो, मानिसहरूको लागि सहायता पुर्याउनु भयो, यो संसारमा परमेश्वरले उहाँलाई दिनुभएको काम उहाँले पुरा गर्नुभयो। त्योभन्दा अर्को कुरा के हो, उहाँ धार्मिकताको जीवन जिउनु भयो, उहाँले कुनै पनि त्यस्तो कुरा गर्नु भएन जुन कुरा परमेश्वरको निम्ति ग्रहणयोग्य नहोस्। त्यसैले तपाईँ र मैले पनि परमेश्वरको निम्ति ग्रहणयोग्य हुने काम मात्रै गर्नुपर्छ भन्ने कुरा यहाँ बुझिन्छ। अनि यहाँनिर अर्को कुरा के छ, त्यस्तो काम गर्दै गर्दा एफेसी 5:2 तिमीहरू प्रेममा चल, जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई आफ्नो हाम्रो निम्ति अर्पण गर्नुभयो। यहाँनिर के छ, परमेश्वरको काम गर्दा परमेश्वरलाई परमेश्वरको अनुसरण गर्ने होइन, देखा सिकी गर्ने, उहाँको जस्तै गर्ने भनेको चाहिँ के छ, उहाँको जस्तै प्रेम एकअर्कालाई गर्ने। अनि यहाँ यो पद यहाँसम्म म तपाईँलाई भन्न चाहन्छु, त्यसपछि हामी आजको विषयमा जान चाहन्छौँ भने आजको विषयमा जुन कुरा हामी देख्छौँ त्यहाँ प्रेमको बारेमा प्रशस्त कुराहरू हामी पाउँदछौँ। त्यसैले आजको विषयमा जाँदै गर्दाखेरि सर्वप्रथम त्यहाँ प्रेमको बारेमा तपाईँले पाउँछौँ पाउनुहुन्छ अनि कलसीका विश्वासीहरू एक अर्कामा जो आत्मैदेखिको प्रेम गर्छन् भन्ने कुरा सुनेर पावलले परमेश्वरलाई धन्यवाद दिएका छन्। तपाईँले पहिलो अध्यायको नै 3-7 पढ्नुभयो भने यही कुराहरू त्यहाँ देख्नुहुन्छ। तपाईँले कसरी कलसीका मान्छेहरू एक अर्कालाई प्रेम गर्दा रहेछन्। तर तपाईँलाई अब पहिलो कुरा चाहिँ के गर्छु भने, अब हामी जसै कलसीको पुस्तक अध्ययन गर्दै गर्छौँ, यो चाहिँ अब तपाईँले सम्झनु चाहिँ हुन्छ हुन्न, तर पनि मेरो मलाई चाहिँ राम्रो लाग्छ यसरी तपाईँलाई आउटलाइन दिँदाखेरि, आउटलाइनमा चाहिँ वास्तवमा आउटलाइन भन्दाखेरि चाहिँ यहाँनिर योभन्दा अर्को आउटलाइन तपाईँलाई मैले राखेको थिएँ। अर्को थियो, त्यो पनि मैले राखेन, कहिलेकाहीँ त्यस्तै हुन्छ। त्यसैले यहाँनिर यो सैद्धान्तिक एनिवे यो पुरा कलसीको पुस्तकलाई चाहिँ तपाईँले यो 4 भागमा विभाजन गर्न सक्नुहुन्छ, आउटलाइन अथवा रूपरेखा 4 शीर्षकमा विभाजन गर्न सक्नुहुन्छ 4 विषयमा। त्यसैले हामी जसै सिक्दै गइरहेका छौँ जानेछौँ यो 4 विषयलाई फोकस गरेर ध्यान दिएर हामी सिक्छौँ। त्यसैले पहिलो खण्ड भनेको चाहिँ कलसी 1:1-7 त्यहाँ चाहिँ के छ भने, यो चाहिँ डक्ट्रिनल भनेको चाहिँ, डक्ट्रिन भनेको चाहिँ सैद्धान्तिक अथवा शिक्षा, विभिन्न किसिमको क्रिस्चियन शिक्षा, हाम्रो विश्वासमा पनि एकदमै महत्त्वपूर्ण शिक्षाहरू छन्, त्यसलाई बुझ्न जरुरी छ। हामीले कुन कुराको बारेमा कसरी बुझ्नुपर्छ, परमेश्वरले त्यसलाई के भन्नुभएको छ, येशुप्रभुले के सिकाउनु भएको छ, अनि विभिन्न बाइबलका पत्रहरूमा पदहरूमा पवित्र आत्माद्वारा यी प्रेरितहरूले हामीलाई के शिक्षा दिएका छन्, त्यो जरुरी छ। अनि तपाईँले यो विश्वासको सम्बन्धमा यो पहिलो खण्डमा चाहिँ डक्ट्रिनल शिक्षा जुन चाहिँ ख्रिसमा गहिरो जीवन त्यसको बारेमा हामी शिक्षा पाउँछौँ। वास्तवमा ख्रिस्चियन जीवन भनेको चाहिँ के भन्दाखेरि ख्रिसमा भएको गहिरो जीवन होइन, खासमा 1 नै तपाईँले पुस्तौँदेखिको रहस्य प्रकट भएको छ जो चाहिँ ख्रिस्ट हामीमा हुनु, यो कुरा मान्छेले राम्रोसँग बुझ्या हुँदैन, किनभने अन्य धर्म मान्ने मान्छेहरूले के विचार गर्छ? ख्रिस्टमा विश्वास गरेपछि अब ख्रिस्ट धर्म मान्यो, त्यसैले मान्छेले के विचार गर्छ? कतिजना क्रिस्चियनहरूले म पहिला अर्को धर्म मान्छे, अहिले मेरो यो धर्म, योभन्दा टोटल्ली फरक कुरा छ। यहाँ के छ भनेदेखि, येसुलाई विश्वास गर्ने भनेको चाहिँ येसुलाई निम्ता दिएर हाम्रो हृदयमा पवित्र आत्माद्वारा उहाँ बस्नुहुन्छ, अनि उहाँकै शक्ति हामीद्वारा काम गर्नुहुन्छ, र हामी चाहिँ येसुको जस्तो जीवन, धार्मिकताको जीवन हाम्रो शक्तिमा होइन, येसुले दिएको शक्ति, परमेश्वरको अनुग्रहमा जिउँछौँ। हाम्रो मुक्ति अनुग्रहमा छ, त्यो चाहिँ ख्रिस्ट हामीमा भएर मात्रै सम्भव हुन्छ। त्यसैले क्रिस्चियन भनेको धर्म नभएर एउटा परमेश्वर पितासँग सम्बन्ध, ख्रिस्ट येसुदेखि, जो येसु ख्रिस्टले गरेको कामद्वारा। यो त्यसको बारेमा कति धेरै गहिराईमा हामीले विचार गर्न सक्छौँ, त्यो पहिलो खण्ड। दोस्रो खण्ड यहाँनिर के छ, यो चाहिँ अर्ग्युमेन्ट भन्छ, प्रतिरोध भन्छ, भनेको चाहिँ विभिन्न यो त्यतिखेर कलसीको विश्वासीहरू, त्यो सुरुको विश्वासीहरू, सुरुको मण्डलीमा पनि जब मान्छेहरूले सुसमाचार सुनेर विश्वास गरे, विभिन्न खालको झुट्टा कुराहरू आएको थियो, अनि त्यो झुट्टा कुराहरूमा येसु प्रभुको सम्बन्धमा फरक फरक विचारहरू मान्छेले दिएका थिए। आज पनि मण्डलीहरू यस्ता छन्, कति त झुट्टा शिक्षा नै छन्, तर कति मण्डलीहरू यस्ता छन् जसले चाहिँ परमेश्वरको सत्य वचन सही प्रकारले नजानेर झुट्टा कुराहरूको फैलाउने काम गरिरहेका हुन्छन्। त्यसकारणले त्यसलाई नामेट गर्नलाई, त्यसलाई प्रतिवाद गर्नलाई कलसीको 2 अध्यायको 8 देखि 23 सम्म चाहिँ ख्रिस्टमा उच्च जीवन भनेर हामीले त्यहाँ सिक्दछौँ। ख्रिस्ट चाहिँ उच्च हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले त्यो सिक्छौँ। तेस्रो पोइन्ट चाहिँ आत्मिकी जीवनको बारेमा, जुन चाहिँ ख्रिस्टमा भित्री जीवन, यो चाहिँ 3 अध्याय कलसीको 1 देखि 17 सम्म ख्रिस्ट हामीमा जिउनुहुन्छ। त्यसकारणले ख्रिस्ट हामीमा भएर उहाँको शक्तिले जिएको आत्मिकी भित्री जीवन। त्यसैले हामी ख्रिस्टमा विश्वास गर्नेहरू धर्म मान्ने मान्छेहरू होइन, तर हामीहरू त परमेश्वरको पुत्र येशु ख्रिस्टको नाउँमा विश्वास गरेर उहाँ हाम्रो जीवनमा जिउनुहुन्छ, उहाँको शक्तिले हामीलाई जिउन सिकाउनुहुन्छ। हामीले धर्म गरेर कसैलाई खुसी बनाउनु पर्दैन, हाम्रो जीवन त येशुको हो, यो एकदम प्रष्ट बुझ्नुपर्छ, यो सम्बन्धको कुरा हो। त्यसैले हामीलाई के विश्वास छ भने, कुनै पनि संसारको धर्मले मान्छेलाई मुक्ति दिँदैन, यद्यपि उनीहरूलाई लाग्छ धर्म गरेर मुक्ति पाउँछौँ, येशुले मात्र मुक्ति दिनुहुन्छ, किनभने उहाँ आफै हामीमा आएर जिउनुहुन्छ, अनि त्यो चाहिँ ख्रिस्ट भित्र जीवन। अनि अन्तिम कुरा, चौथो कुरा चाहिँ के छ भने, व्यावहारिक, कसरी व्यावहारिक जीवन जिउने, अथवा ख्रिस्ट भित्र आएर बसिसक्नु भएपछि एउटा क्रिस्चियन व्यक्तिले बाहिरको जीवन, बाह्य जीवन भनेको चाहिँ अब उसले अरूसँग कसरी दिनदिन जिउने, क्रिस्चियन जीवन कस्तो हुनुपर्छ भन्ने कुराको शिक्षा चाहिँ कलसी 3 अध्यायको 18 देखि 4 अध्यायको 18 सम्म हामीले पाउँछौँ। त्यसैले तपाईँलाई यो यही कुरा, आजको कुरा चाहिँ यो 4 पोइन्टमा, यो पहिलो पोइन्ट चाहिँ सैद्धान्तिक डक्ट्रिनल ख्रिस्टमा गहिरो जीवनलाई चाहिँ, तपाईँले ख्रिस्टमा गहिरो जीवन कलसी 1:1 देखि 2:7 सम्म तपाईँले यसमा 9 वटा पोइन्ट पाउनुहुन्छ। 9 वटा विषयमा यसमा छ, 9 वटा विषय धेरै छ। तपाईँलाई मैले आज 2 विषय मात्रै सिकाउन प्रयास गर्छु, किनभने धेरै हुन्छ। त्यसैले यो पहिलो सुरुको ग्रेटिङ्स भन्छ, अभिवादन, कसरी अभिवादन गर्छन् पावलले। दोस्रो कुरो चाहिँ, पावल कसरी परमेश्वरलाई धन्यवाद दिन्छन्। पावलको जीवन चाहिँ धन्यवादको जीवन, उनलाई अरू मतलब छैन, परमेश्वरप्रति धन्यवादी जीवन, यो कुरो यहाँ देखिन्छ। के को लागि पावलले धन्यवाद दिए, आज हामी यो 2 विषय पढ्छौँ, सुन्छौँ, सिक्छौँ। त्यसपछि बाँकी अझ अर्को 7 वटा विषय बाँकी बस्छ, अर्को हप्ता हामी सिक्नेछौँ। त्यसैले अब हामी आजको सुरु गर्छौँ। आजको सुरु गर्दै गर्दाखेरि, आधी टाइम सिद्धियो, आजको सुरु गर्दै गर्दाखेरि होइन, डक्ट्रिन, सैद्धान्तिक शिक्षाको कुरा गर्दाखेरि ख्रिस्टमा गहिरो जीवन, अनि त्यो चाहिँ 1 अध्यायको 1 देखि 2 अध्यायको 7 सम्म, अनि तपाईँलाई सुरुमा पावलले अभिवादन गरेको कुरा चाहिँ एक र दुई एक अध्यायको यहाँ पढ्न चाहन्छु। परमेश्वरको इच्छाद्वारा पावलले चाहिँ कलसीका विश्वासीहरूलाई उनले कहिले भेटेका छैनन्, तर यति थाहा छ कि कलसीका विश्वासीहरू आत्मिकी रूपमा एकअर्कालाई प्रेम गर्छन्, परमेश्वरलाई प्रेम गर्छन्। अनि पावलले सिकाएका व्यक्ति जो प्रभुमा क्रिस्चियन भएर त्यहाँ सुसमाचार लगेका छन् र सुसमाचारमा विश्वास गरेर ती मान्छेहरू अब परमेश्वरलाई पछ्याइ राखेका छन्। जब त्यो कलसीको मानिसहरूको रिपोर्ट तिनीहरूको बारेमा इपाफ्रासले चाहिँ कलसीमा सुसमाचार लगेको, इपाफ्रास अहिले पावल चाहिँ रोममा जेलखानमा परिराखेका छन्, अनि कलसीका विश्वासीहरूको कुरा सुनेपछि त्यहाँका विश्वासीहरूलाई पावरले कसरी अभिवादन गर्छन्, यो कुरामा तपाईँले कति कुरा देख्नुहुन्छ, तपाईँलाई त्यो कुरामा सुरुमा बताउन चाहन्छु। यहाँनिर के छ भने परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येसुमा प्रेरित पावल र हाम्रो भाइ तिमोथीबाट कलसेमा भएका पवित्र जनहरू र ख्रिस्टमा विश्वासयोग्य भाइहरूलाई अनि परमेश्वर हाम्रा पिता र प्रभु येसु ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। पावलले कलसीका विश्वासीहरूलाई परमेश ख्रिस्ट येसुमा अनुग्रह र शान्ति भनेको चाहिँ परमेश्वरको निगाह, परमेश्वरको आशिष, परमेश्वरको सहायताको कामना गरेको कुरा यहाँ हामी देख्छौँ। तर तपाईँलाई सुरुमा उनको अभिवादनको कुरा पहिला सुरुमा हेर्दाखेरि के छ, परमेश्वरको इच्छाद्वारा भन्ने शब्द छ, ख्रिस्ट येसुको प्रेरित पावल उनले यसरी सुरु गरेका छन्। तपाईँलाई थाहा छ पावलले पहिलो थेसलुनिकी र दोस्रो थेसलुनिकी लेख्दाखेरि अनि उनी चाहिँ अनि फिलिपी लेख्दाखेरि उनी चाहिँ आफैलाई प्रेरित भनेर यसरी लेख्दैन थिए, र अरू पावलले लेखेका प्राय पत्रहरूमा चाहिँ उनले आफैलाई परमेश्वर येसु ख्रिस्टको प्रेरित भनेर लेख्दछन्। अनि तपाईँलाई त्यसको बारेमा भन्ने समय त छैन। प्रेरित भनेको धेरै ठुलो परमेश्वरको कामको लागि अलग गरिएको बोलावट पाएको व्यक्ति भन्ने अर्थ लाग्छ। अनि पावल अनि उसले के भन्दछ यो अभिवादनमा, हाम्रा भाइ तिमोथीबाट, उसले पहिला आफ्नो नाम लेख्छ पावल र हाम्रा भाइ तिमोथीबाट। त्यसकारण यहाँनिर अर्को पोइन्ट के छ तपाईँले बुझ्नुपर्छ, पावलसँगै तिमोथी पनि बसिराखेका छन्। तिमोथी पावलको एउटा चेला हुन्, चेला भनेको चाहिँ ख्रिस्टमा चेला, परमेश्वरमा छोरा, आत्मिकी छोरा। उनले चाहिँ पावलको दोस्रो मिसनरी यात्रामा तिमोथीलाई लिस्त्रा भन्ने ठाउँदेखि लिएर सँगसँगै धेरै समय बिताएर उनले ख्रिस्टमा हुर्काइराखेका छन्। अनि यहाँनिर जसलाई उनले ल्याएर सिकाएर ख्रिस्टमा हुर्काउँदैछन् तिमोथी, उनको नाम यहाँ लेख्छन् भाइ तिमोथी भनेर बाट। अब यहाँनिर के छ, कलसेमा भएका विश्वासीहरूको बारेमा उनले कसरी लेख्छन्, पवित्र जनहरू, पहिलो कुरा यस्तो भन्छन् कलसीका विश्वासीहरूलाई उनले के भन्छन्, पवित्र जनहरू। थाहा छ तपाईँलाई पवित्र जन, अर्को तपाईँको बाइबलमा सन्तहरू भनेर लेखेको छ, मेरो बाइबलमा पवित्र जन छ, मैले यो बाइबल चलाउँछु, पवित्र जन भनेर लेखेको छ होइन, पवित्र जन, सन्तहरू। कलसीका विश्वासीहरूलाई पावलले भन्छ पवित्र जन र सन्तहरू, अनि ख्रिस्टमा विश्वासयोग्य भाइहरू, कलसीका मान्छेहरूलाई क्रिस्चियनहरूलाई पावलले पवित्र जन र ख्रिस्टमा विश्वासयोग्य भाइ भनेर सम्बोधन गरेको कुरा यहाँ पाउँछौँ। अर्को कुरा के पाउँछौँ, पावलसँगै उनले सिकाउँदै गरेका आत्मिकी छोरालाई चाहिँ भाइ तिमोथी भनेर उनको पनि नाम उल्लेख गर्छन्। यहाँनिर पावलले कसरी मानिसहरूलाई आदर गर्दोरहेछन् भन्ने कुरा देख्छौँ हामीले। कतिचोटि हाम्रो अगुवाहरूले के गर्छन्, आफ्नो मात्रै नाम लिन्छन्, अरूको नाम लिँदैनन् होइन, अरूलाई इज्जत गर्दैनन्, अरू विश्वासीहरूको बारेमा राम्रो कुरा भन्न चाहँदैनन्। तर यहाँ हेर्नुहोस् त, पावल जस्तो व्यक्ति जसले चाहिँ हरेक क्रिस्चियनहरूको महत्त्व बुझेका हामीले देख्दछौँ, अनि त्योभन्दा नि ठुलो कुरो के छ भने कलसीमा भएका व्यक्तिहरू चाहिँ पवित्र जनहरू थिए, परमेश्वरमा सही कुरा गर्ने व्यक्तिहरू थिए, अनि ख्रिस्टमा विश्वासयोग्य थिए तिनीहरू, अनि उनले तिनीहरूलाई भाइको रूपमा लेखेका छन्। यो पहिलो उनको अभिवादनको कुरा गर्दै गर्दाखेरि तपाईँले यही दुईवटा पदमा हेर्नुभयो भने तपाईँ र मेरो काम, तपाईँ र मेरो सेवा, तपाईँ र मेरो मण्डलीमा गर्नुपर्ने सबै कुराहरू यसबाट सिकिन्छ। यहाँ कसरी सिकिन्छ भनेदेखि मण्डलीको विश्वासीहरूलाई, जसलाई यी व्यक्तिहरूलाई त पावलले त भेटेको पनि छैन अहिलेसम्म, तर उनले कसरी सम्बोधन गरे त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसकारणले हामीले यो खण्डबाट सिक्न सक्छौँ कि हामीले परमेश्वरका जनहरूको महत्त्व गर्नुपर्छ। वास्तवमा पावल झेलखानमा दिन काटिरहेको छ, कति कष्टमा रोममा, तर कहिले पनि नभेटेको कलसेको विश्वासीहरू, ख्रिस्ट येसुको नाताबाट उनले पवित्र जनहरू, विश्वासीको भाइहरू भनेर उनले सम्बोधन गरेका छन्। बाइबलमा हामी देख्छौँ पावलले ख्रिस्टको प्रेमले बाध्य गराउँछ। उनले भन्दछन् कतिजना मान्छेहरूलाई सिकाउँदै गर्दाखेरि, सायद गलातीमा होइन, तिमीहरूमा ख्रिस्ट नबनुन्जेलसम्म म प्रसव वेदनामा परेको छु। भनेको मतलब हामीमा ख्रिस्ट बन्नु भनेको चाहिँ हामी येसु जस्तो चरित्रमा आउनु, येसुको जस्तो स्वभावमा आउनु, संसारिक लोभ लालच ईर्ष्या स्वार्थ पाप कुराहरू त्यागेर ख्रिस्ट जस्तो बन्नु। अनि पावलले विश्वासीहरूको निम्ति कति ठुलो बोझ लिन्थे, कारण उनले प्रेम गर्थे, किनभने उनी परमेश्वरका साँच्चा व्यक्ति थिए। त्यसैले यहाँ बुझ्न सक्छौँ, तपाईँ र म परमेश्वरको साँच्चो व्यक्ति थियौँ भनेदेखि तपाईँ र मैले पनि यस्तो खालको अरू विश्वासीहरूलाई प्रेम गर्ने, अरूको बारेमा प्रार्थना गर्ने, तपाईँले धेरै कुराहरू यहाँ देख्नुहुन्छ। एउटा कुरा तिमोथीको बारेमा विचार गर्यो भने, तपाईँले दोस्रो तिमोथी 1:5 हेर्नुभयो भने, तिमोथीलाई चाहिँ, तिमोथीको चाहिँ आफ्नो बुवा चाहिँ अन्य जाति थिए, यहुदी थिएनन्, उनको बजाइ चाहिँ एकदमै असल यहुदी थिए, अनि उनको आमा पनि क्रिस्चियन थिए, उनको बजाइले नै पुरानो नियमको शिक्षामा उनलाई हुर्काएको थियो, अनि त्यो कुराहरू हामी देख्दछौँ। तपाईँले प्रेरित 16 हेर्नुभयो भने तिमोथीलाई कसरी पावलले उनको मिसिनेरी यात्रामा भेटेका थिए, यो सबै कुराहरू तपाईँले देख्नुहुन्छ। अनि तिमोथीको बारेमा कुरा गर्दै गर्दाखेरि तपाईँलाई थाहा छ, पहिलो र दोस्रो तिमोथी, दोस्रो तिमोथी त पावलले लेखेको मध्ये सबभन्दा अन्तिम पत्र, उनको मृत्यु हुनुभन्दा अगाडि लेखेको अन्तिम दोस्रो तिमोथी, यो तिमोथीलाई लेखेका थिए। त्यसैले कलसीका विश्वासीहरूलाई यो पत्र लेख्दाखेरि पावलले भनेका कुराहरू एकदमै महत्त्वपूर्ण छ भनेर हामी यहाँ देख्न सक्छौँ। अनि तपाईँलाई यो पवित्र जाति सन्त भनेको चाहिँ परमेश्वरको निम्ति अलग गरिएका व्यक्तिहरू, कलसीका विश्वासीहरू नयाँ थिए होलान्, होइन, काहीँ अरू मान्छेलाई पनि देखेका थिएनन्, तर इपाफ्रासबाट जुन सुसमाचार सुनेका थिए उनीहरू परमेश्वरमा समर्पित थिए, विश्वासयोग्य थिए, होइन, अनि त्यो कुरा हामी यहाँ देख्दछौँ। त्यसैले तपाईँले पावलले लेखेको अभिवादनको कुरा गर्दै गर्दाखेरि यो कुरा देख्नुहुन्छ, अनि तपाईँले एफिसीको मण्डलीका विश्वासीहरूलाई पनि पावलले यस्तै खालको अभिवादन लेखेको, एफिसी 1:1 के लेखेको छ भने, परमेश्वरको इच्छाअनुसार ख्रिस्ट येसुका प्रेरित पावलबाट इफिससमा भएका ख्रिस्ट येसुमा विश्वासीके पवित्र जनहरू, त्यहाँ पनि तपाईँले त्यो प्रकारले लेखेको पाउनुहुन्छ। त्यसैले बाइबलमा अर्को अनुवादमा चाहिँ यहाँनिर सन्तहरू भनेर, सन्त भनेको चाहिँ पवित्र पवित्र गरिएकोहरू अथवा परमेश्वरको योजनाको लागि अलग गरिएका, छुट्टै पवित्र भनेकै अलग हुने कुरा भनेर हामी बुझ्दछौँ, आत्मिकी रूपमा अलग अथवा स्वास्थ्य, होइन। अनि यहाँ पावलले जुन चाहिँ अभिवादन गर्छन्, ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति, अनुग्रह भनेको परमेश्वरबाट आउने सहायता, शान्ति भनेको चाहिँ एउटा स्वास्थ्य परिस्थिति, जब मान्छे परमेश्वरको सम्बन्धमा हुन्छ आँधी बेरी रोग जस्तो सुकै दुःख कष्ट परे पनि ऊ शान्तमा हुन्छ, किनभने त्यहाँ परमेश्वरको शान्तिलाई बिथोल्न सक्ने केही छैन। त्यसकारणले यो कुरो हामीले देख्दछौँ। तपाईँलाई मैले यो एफिसी 1:1 पढ्दै थिएँ, होइन, यहाँ पनि ख्रिस्ट येशूमा विश्वासुकै पवित्र जन भनेर एफिसीको विश्वासलाई लेखिएको हामी देख्दछौँ। अब दोस्रो पोइन्ट हेर्छौँ, दोस्रो धन्यवाद। सो पहिलो चाहिँ अभिवादनको कुरा, धेरै कुरा अरू पनि थियो तपाईँलाई, मैले त्यति मात्रै भन्न कोसिस गरेँ। दोस्रो कुरा चाहिँ अभिवादन, पावलले यहाँनिर कलसीका मानिसहरूलाई धन्यवाद दिएको कुरा, यो धन्यवाद चाहिँ उनले के गर्छन्, परमेश्वरलाई धन्यवाद दिन्छन्, परमेश्वरप्रति धन्यवादी। अनि वास्तवमा यो धन्यवाद भन्ने कुरा नै त्यो कुनै पनि व्यक्तिको बारेमा महत्त्वपूर्ण कुरा हो, धन्यवादी छ कि छैन भन्ने कुरा। जब कुनै असल व्यक्ति छ भने ऊ जहिले पनि धन्यवादी हुन्छ। जब मान्छे धन्यवादी छैन नि, त्यो मान्छे घमण्डी स्वार्थी हुन्छ। तपाईँले सायद एक ग्लास पानी मात्रै दिनुभयो नि कसैलाई, धन्यवादी मान्छेले त्यो तपाईँलाई एप्रिसिएट गर्छ, त्यो मान्छे विनम्र हुन्छ। आजकल मान्छेहरू यस्तो पाइँदैन। तपाईँले धेरै ठुलो नोक्सानै सहेर सहायता गर्नुहोस्, धन्यवादी छैन। त्यसैले कुन मान्छे कस्तो छ भनेर थाहा पाउने चाहिँ त्यो मान्छे धन्यवादी छ कि छैन भनेर थाहा पाउने। यहाँनिर पावरले के गर्छ, धन्यवाद दिन्छ कसलाई, परमेश्वरलाई। अनि यहाँनिर धन्यवाद दिने कुराले चाहिँ थुप्रै कुराहरू हामीले यहाँ सिक्न सक्दछौँ धन्यवादको कुराले। अनि वास्तवमा बाइबलमा पावलले धेरै प्रार्थना गरेको कुरा होइन, पावलले हरेक विश्वासीहरूको लागि प्रार्थना गरिराखेको। त्यसकारणले परमेश्वरलाई धन्यवाद किन दिन्छन् भनेदेखि उनले गरेको प्रार्थनाको उत्तर यहाँ पाइराखेका छन्। अनि बाइबलमा धेरै ठाउँमा रोमी 1:8, पहिलो कोरन्थी 1:14, एफिसी 1:6 त्यहाँ चाहिँ प्रशंसा, परमेश्वरलाई प्रशंसा दिने कुरा छ। त्यसैले पावलले वास्तवमा हामी आराधना स्तुति चढाउने कुरा गर्छौँ नि, प्रार्थनाको कुरा गर्छौँ नि, प्रार्थना पनि महत्त्वपूर्ण कुरा हो। तर जबसम्म तपाईँहरू मेरो हृदय परमेश्वरको निम्ति धन्यवादी छैन नि, हामीले न त चढाएको आराधनाको कुनै योग्य हुन्छ, न प्रार्थना केही सुनाइ हुन्छ। तपाईँ र म पहिला कुरा परमेश्वरप्रति धन्यवादी, धन्यवादी त्यो मान्छे हुनसक्छ जसले आफैलाई रित्याएको हुन्छ। ऊ चाहिँ हृदयमा चूर्ण हुनेहरू होइन, येशु प्रभुले भन्नुभएको वचन के भन्छ, मत्ती 5, धन्य हृदयमा दीन हुनेहरू, पोर इन द स्पिरिट भनेर त्यहाँ लेखिएको छ, धन्य नम्र हुनेहरू भनेर त्यहाँ लेखिएको छ। त्यसैले यहाँनिर परमेश्वरलाई धन्यवाद चढाएको कुरा हामी देख्दछौँ, अनि धन्यवाद परमेश्वरलाई निरन्तर चढाउनु पर्छ भन्ने कुरा हामी देख्दछौँ। अनि तपाईँलाई मैले पहिलो थेसलोनिकी पढ्न चाहन्छु। अनि यहाँ तपाईँलाई यो धन्यवादको कुरा, उनले धन्यवाद चढाएको कुरा चाहिँ कलसी 1:3-6 म तपाईँलाई 7 म पढ्न चाहन्छु। यहाँ 6 के छ, कलसी 1:3 के छ, तिमीहरूको निम्ति सधैँ प्रार्थना गर्दै हामी हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर र पितालाई धन्यवाद चढाउँछौँ। यहाँ के छ, तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्दै, कलसीका विश्वासीहरूलाई भन्दैछन् उनले, तिमीहरूको निम्ति सधैँ प्रार्थना भनेछ यहाँ होइन, प्रार्थना गर्दै हामी हाम्रो प्रभु येशु ख्रिस्टको परमेश्वर र पितालाई धन्यवाद चढाउँछौँ। अनि यो धन्यवादी हुने कुरा, धन्यवाद चढाउने कुरा एकदमै महत्त्वपूर्ण छ। धन्यवाद किन चढाइराखेको छ यहाँ कलसी, के अरे यो कलसी 1:5 के छ, यस आशाको खातिर जुन चाहिँ तिमीहरूका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचन सुन्यौ। अनि 6 यहाँनिर के छ, आशाको खातिर जुन चाहिँ तिमीहरूको लागि स्वर्गमा राखिएको छ। अनि यी विश्वासीहरू, जो कलसीका विश्वासीहरू, कसरी त्यो जुन आशा स्वर्गमा भनेको चाहिँ येशु ख्रिस्टबाट आउने आशा होइन, हामी सबै येशु ख्रिस्टमा आशा गर्छौँ, आशा विश्वासबाट आउँछ होइन, अनि प्रेम आशाबाट आउँछ। जब हामी केही प्रति आशा गर्छौँ अथवा विश्वास गर्छौँ, हामीमा साँचो प्रेम आउँछ, अनि साँचो प्रेम जहिले पनि भरोसा विश्वास आशाबाट आउँछ। अनि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको प्रचारको वचनमा सुन्यौ। सुसमाचारमा कलसीका विश्वासीहरूले के सुनेका छन्, परमेश्वरबाट, येशु ख्रिस्टबाट पाउने आशा होइन, येशु ख्रिस्टबाट पाउने आशाको बारेमा सुनेका छन्। 6 जुन सुसमाचार तिमीहरूकोमा आएको छ, जसरी सारा संसारमा नै आएको छ र यसले फल फलाइरहेको छ, जसरी तिमीहरूमा पनि तिमीहरूले यसको विषयमा सुनेको र परमेश्वरको अनुग्रहमा जानेको दिनदेखि नै फल फलाइरहेका छौ। अब तपाईँलाई मैले आजको आज पनि सबै भन्न भ्याउँदिनँ म, किनभनेदेखि टाइम टाइम गइसकेका छ, तर अर्को हप्ता यहीँबाट जब अर्कोचोटि सुरु गर्छु। तर यहाँ कति महत्त्वपूर्ण यो सुसमाचारको कुरा जुन छ, फल फलाउने होइन, सारा संसारमा नै आएको त्यो सुसमाचार चाहिँ एउटा विश्वव्यापी सबैले सुन्नुपर्ने, अनि यसले चाहिँ फल फलाउने कुरा यहाँ देख्दछौँ। तिमीहरूले यसको विषयमा सुनेको, परमेश्वरको अनुग्रहमा जानेको दिनदेखि नै फल फलाइरहेको छौ। कलसीका विश्वासीहरूले जबदेखि सुसमाचार सुनेर सुसमाचार ग्रहण गरे उनीहरूले फल फलाइरहेका छन्। त्यसकारण तपाईँले यहाँनिर एउटा कुरा के पाउनुहुन्छ भने सुसमाचार जसले ग्रहण गर्छ त्यो सुसमाचार चाहिँ मानिसहरूमा फल फलाउँछ। सुसमाचारले मानिसहरूमा फल फलेको हुन्छ। अब तपाईँलाई मैले त्यो फल यो नेक्स्ट टाइममा हामीले यो कुरालाई दोहोऱ्याएर हेर्नुपर्ने जरुरी छ किनभने हाम्रो टाइम करिब करिब सिद्धिँदैछ। तर तपाईँलाई म अलिकति यहाँ के भन्न चाहन्छु भनेदेखि यहाँ अलिकति के भन्न चाहन्छु भनेदेखि धन्यवादको कुरा हामी जुन सुरु मात्रै गरेका छौँ पावलको धन्यवाद दिने जुन आजको विषयमा छ धन्यवाद दिने कुरा चाहिँ हामीले यहाँ यो थेसलोनिकेमा पावलले थेसलोनिकेको विश्वासीहरूलाई लेख्दै गर्दाखेरि यहाँ के भन्छन् थेसलोनिकी 1:18 भने हरेक परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। अब यहाँ तपाईँले देख्नुहुन्छ हरेक परिस्थिति भनेको के दुःखमा पनि सुखमा पनि सबै अवस्थामा हामीले केवल परमेश्वरलाई धन्यवाद दिनुपर्छ त्यो चाहिँ परमेश्वरको इच्छा। अब तपाईँलाई अर्को एउटा खण्ड पढ्छु धन्यवाद नदिने अवस्थाले मान्छेमा के हुन्छ भन्ने कुरा चाहिँ यहाँ देखिन्छ। यहाँ के छ रोमी 1:21-22 र 23 यहाँ के छ किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् न त धन्यवाद नै चढाए तर तिनीहरू आफ्ना विचारमा बेकम्म भए। देख्नुभयो परमेश्वरलाई महिमा नदिने परमेश्वरलाई इज्जत नदिने आदर नदिने धन्यवाद नचढाउने उनीहरूको विवेक चाहिँ बेकाममा हुने रहेछ भन्ने कुरा यहाँ देख्छौँ। अनि यहाँ के छ तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस र चराचुरुङ्गी चार खुट्टे जनावर र घस्रिने जीवितहरूको मूर्तिका रूपमा अविनाशी परमेश्वरको महिमा सारफेट गरे। यहाँनिर परमेश्वर किन मान्छेसँग क्रोधित हुनुभएको छ हुन त अब हाम्रो वरिपरिका मान्छेहरू के गरेका हुन्छन् ख्रिस्टलाई विश्वास गरेका हुन्छन् के रे मूर्ति पूजा गरेका हुन्छन् ख्रिस्टलाई विश्वास गरेका हुँदैनन् धेरैले होइन उनीहरूलाई थाहा छैन विचाराहरू त्यही कारण प्रार्थना गर्नुपर्छ उनीहरूको विवेक परमेश्वरले खोल्नु भएको होस्। यहाँ त्यस्तो मान्छेहरूलाई के लेखिएको छ यहाँ उनीहरू त मूर्ख भनेर लेखिएको छ किनभने उनीहरूले उनीहरूको समझ खुल्यो भनेदेखि उनीहरूले त्यो घस्रने किन परमेश्वर त अविनाशी हुनुहुन्छ परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ नाश हुने मर्ने हुनुहुन्न तर जसले जनावरलाई पूजा गर्छ जसले रुख बिरुवालाई पूजा गर्छ पानीलाई पूजा त्यो के हो त्यो बेकार हो परमेश्वरले बनाएका कुरा हो यहाँ प्रष्ट हामी देख्दछौँ होइन। तपाईँलाई मैले भन्नु खोजेको कुरा चाहिँ यहाँ के हो भनेदेखि परमेश्वरलाई ती मानिसहरूले धन्यवाद दिने र उहाँको आदर उहाँलाई दिने नगर्दाखेरि परमेश्वरले उनीहरूलाई बेकम्म बनाइदिनु भयो। त्यसकारण तपाईँ र म पावलको जीवनबाट हामीले के देख्छौँ धन्यवादको कुरा देख्छौँ। त्यसैले तपाईँ र मैले परमेश्वरलाई धन्यवाद चढाउन सिक्नुपर्छ। त्यही कलसीका विश्वासीहरूको निम्ति पावलले परमेश्वरलाई हृदयदेखि धन्यवाद दिएको कुरा हामी यहाँ पाउँछौँ। अनि त्यो धन्यवाद किन दिइराखेका छन् भने इपाफ्रास जस जो चाहिँ कलसीका मान्छेहरूलाई सुसमाचार सुनाएर उनीहरूलाई विश्वासमा ल्याएका छन् तिनी चाहिँ रोममा पावललाई भेट्न आएका छन् र तिनले नै त्यो समाचार ल्याएका छन्। कलसी 1:7 के छ जसरी तिमीहरूले पनि हाम्रो प्रिय सङ्गीत दास इपाफ्रासबाट सिक्यौ इपाफ्रासले नै कलसीको मान्छेहरूले परमेश्वरको सुसमाचार सिके जो तिमीहरूका निम्ति ख्रिस्टका विश्वासीकी सेवक हुन्। इपाफ्रासले कलसीका मान्छेहरूलाई जुन मेहनत गरेर सुसमाचार सुनाउने काम गरे उनी त ख्रिस्टको विश्वासयोग्य काम गरे होइन के तपाईँ ख्रिस्टको विश्वासयोग्य काम गर्दै हुनुहुन्छ तपाईँ ख्रिस्टको विश्वासयोग्य सेवक हुनुहुन्छ भनेदेखि के गर्नुहुन्छ तपाईँले परमेश्वरलाई नचिन्ने मान्छेहरूलाई सुनाउनुहुन्छ राम्रोसँग सिकाउनुहुन्छ इपाफ्रास जस्तै होइन त्यो कुरा हामी यहाँ देख्दछौँ। अनि पावलले के भन्छन् कलसी 1:8 उनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिए। त्यसैले यहाँनिर एउटा महत्त्वपूर्ण कुरा अघि हामीले एउटा प्रेमको कुरा गरिरहेको थियौँ नि परमेश्वरको देखासुखी हुन एक अर्कालाई प्रेम गर्ने कुरा अघि हामीले एफिसी 5 अध्यायमा हेरेका थियौँ। यहाँ के छ? उनले आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिएका छन्। कलसीका विश्वासीहरू आत्मैदेखि एकअर्कालाई प्रेम गरेको कुरा पावलले सुन्दछन् एपाफ्रासबाट, र त्यो कुराको लागि उनले परमेश्वरलाई धन्यवाद चढाउँदछन्। अनि कति खुसीको, कति आनन्दको कुरो। त्यसैले तपाईँ र मेरो जीवनमा प्रेम सुसमाचारले काम गर्यो भने सुसमाचारको फल हामीमा फल्दछ, अनि त्यो फल भनेको चाहिँ प्रेम हो। अन्य जातिहरू सुसमाचार नसुनेका, ख्रिस्टलाई नचिन्नेहरूको निम्ति बोझ, किनभने तपाईँ र ममा ख्रिस्टको प्रेम हुन्छ, होइन? त्यसकारणले अनि तपाईँलाई फेरि म कलसी 1:3-6 फेरि पढ्न चाहन्छु। यहाँ के लेखेको छ भनेदेखि, तिमीहरूको निम्ति सधैँ प्रार्थना गर्दै हामी हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर र पितालाई धन्यवाद चढाउँछौँ, किनकि ख्रिस्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौँ। यहाँ पावलले कलसीका मान्छेहरूलाई के भन्दैछन् भने, कलसीका मान्छेहरूले चाहिँ सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेम, कलसीका उनीहरूको मण्डलीका विश्वासी मात्रै होइन तर सबै विश्वासीहरू परमेश्वरका जनहरूप्रति कलसीका मान्छेहरूले प्रेम गर्दा रहेछन्। जब त्यो कुरो थाहा पाएर अनि उनले चाहिँ पावलले चाहिँ कलसीका मान्छेहरूलाई विश्वासयोग्य जन अथवा पवित्र जनहरू भनेर सम्बोधन गरेको हामी देख्दछौँ। त्यसकारणले तपाईँले 5 पदमा हेर्नुभयो भने के लेखेको छ, यस आशाको खातिर उनीहरूले चाहिँ ख्रिस्ट येशूमा सुनेको सुसमाचारले के दियो, येशूमा भएको उद्धारको आशा, एक दिन परमेश्वरको महिमामा सहभागी हुने आशा, जुन चाहिँ तिमीहरूको लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ। त्यसैले येशू चाहिँ आज स्वर्गमा परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ, अनि हामी स्वर्गतिर जब आशा गर्छौँ हामी स्वर्गतिर हेर्छौँ, परमेश्वरतिर हेर्छौँ। अनि 6 पदमा यस्तो छ, सुन सुसमाचार तिमीहरू कहाँ आएको छ, जसरी सारा संसारमा नै आएको छ, यसले फल फलाइरहेको छ। अर्को महत्त्वपूर्ण कुरा यहाँ के छ भनेदेखि, सायद हामीले अर्को हप्ता यसको लागि फेरि हेर्छौँ, सुसमाचारले फल फलाइरहेको छ। यहाँ फलको कुरा गर्दै गर्दाखेरि तपाईँलाई 1-2 कुरा अरू पढ्न भन्न चाहन्छु। जसरी तिमीहरू पनि तिमीहरूले यसको विषयमा सुनेको परमेश्वरको अनुग्रह जानेको दिनदेखि नै फल फलाइरहेका छौ, कलसीको विश्वासीहरूले फल फलाइरहेका छन्, सुसमाचारले जहिले पनि फल फलाउँछ। तपाईँलाई मैले युहन्नाको 15 अध्यायमा यहाँ येशू प्रभुले भन्नुभएको वचन पढ्न चाहन्छु, 16 पदमा, मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्, कसैले यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। यहाँ प्रार्थनाको विषयमा पनि छ, तर सबभन्दा मुख्य कुरा के छ, हामीले नचुन्दै परमेश्वरले हामीलाई छान्नु भयो, चुन्नु भयो, बोलाउनु भयो, तर त्यसको मुख्य उद्देश्य चाहिँ हाम्रो जीवनदेखि फल फलाउने। अनि 2 किसिमको फल हामीलाई थाहा छ, एउटा चाहिँ पवित्र आत्माको फल जो चाहिँ कलसीका विश्वासीहरूमा थियो, जुन चाहिँ प्रेम, सबैलाई प्रेम। अब अन्य जातिहरू जो ख्रिस्टलाई विश्वास गर्दैनन् उनीहरूलाई प्रेम गर्नु भनेको चाहिँ के हो, त्यो भनेको चाहिँ के हो भनेदेखि, उनीहरूको निम्ति प्रार्थना गर्नु, उनीहरूलाई सुसमाचार सुनाउनु। अनि यहाँ 15:4 के छ, ममा रह र म तिमीहरूमा रहन्छु, जसरी हाँगा दाको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। त्यसैले यहाँ फल फलाउने कुरा जो छ नि, दुईवटा फल, आत्मिकी फल, संसारको मानिसहरू आत्मा बचाउने फल, जतिजना मान्छेहरू तपाईँले ख्रिस्टमा ल्याउनुहुन्छ त्यो तपाईँको त्यो पनि फल। यो दुइटै फल चाहिँ के गरी लाग्छ भन्दाखेरि, जब येशु तपाईँ र ममा रहनुहुन्छ भनेको त उहाँको वचन हामीमा रहन्छ अथवा हामी उहाँको वचन पालन गर्छौँ। यहाँनिर के छ, 5 पद यो होइन 15 दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगा हो, यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिनीहरूले केही गर्न सक्दैन। प्रष्ट कुरा तपाईँले देख्नुहुन्छ। अब यहाँ आत्मिक फलको त्यो चाहिँ त्यो एक किसिमको फलको कुरा भयो, होइन? यहाँनिर आत्मिकी फलको कुरा गर्दाखेरि गलाती 5:22-23 के छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। त्यसकारणले परमेश्वरमा हामी जब रहन्छौँ तब मात्रै हामीले उहाँको निम्ति फल फलाउन सक्छौँ। त्यसकारणले सुसमाचारले जब पुरा काम गर्छ त्यसले चाहिँ फल फलाउँछ। अनि सुसमाचार चाहिँ विश्वव्यापी सुसमाचार हो भनेर हामी बुझ्दछौँ। यहाँ फलकै कुरा गर्दै गर्दाखेरि तपाईँलाई म अरू पदहरू पढ्न चाहन्छु। यहाँनिर के छ भनेदेखि अरू पदहरूमा अरू पदहरूको कुरा गर्दाखेरि यहाँनिर कलसी 1:23 यदि तिमीहरू जग बसालेर स्थिर भएर विश्वासमा रहिरह्यो भने, सुसमाचारको आशाबाट हटेनौ भने, जुन सुसमाचार तिमीहरूले सुनेका छौ, जुन चाहिँ स्वर्गमुनि भएको हरेक प्राणीलाई प्रचार गरियो, जसको सेवक म हुँ र म पावल बनाइएको छु। त्यसकारणले सुसमाचारमा यसरी रह्यो भनेदेखि चाहिँ के हुन्छ रे, तपाईँ र मेरो जीवनमा फल फलेको हुन्छ। अनि त्यो कुरो हामी यहाँ देख्दछौँ। तपाईँलाई यो 10 पद पनि पढ्न चाहन्छु कि उहाँलाई पुरा रूपले प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड हिँड, हरेक असल काममा फलदार हुँदै जाओ। सी, सुसमाचारमा रहँदाखेरि के हुन्छ, पुरा रूपले परमेश्वरलाई खुसी बनाउने हो भने प्रभुको योग्य चाल भनेको चाहिँ उहाँको आत्माको अगुवाई अनुसार होइन हिँड्ने कुरा यहाँनिर छ, असल काममा फलदार हुँदै जाने, फल फलाउँदै जाने, अनि ताकि परमेश्वरले चिन्ने ज्ञानमा हामी बढ्न सक्छौँ। अनि यहाँनिर अर्को फिलिपी 1:11 के छ, अनि परमेश्वरको महिमा र परमेश्वरको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। फिलिपीका विश्वासीहरूलाई लेखेको छ, धार्मिकताको फलको कुरा यहाँनिर छ। अनि तपाईँलाई मैले रोमी 15:30 पढेर सिद्धाउँछु। यहाँ के छ भने, अब हे भाइहरू, हाम्रो प्रभु येशु ख्रिस्ट द्वारा म आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा सँगै मिलेर यस हेतुले मेरो सङ्घर्ष गर। भनेको मतलब चाहिँ पावल एउटा सतावटमा विश्वासको लागि जेलमा परेको छ। उसको केवल त्यो दण्ड पाउनुको मतलब सुसमाचारको खातिर। अनि कलसीका विश्वासी के रोमीको विश्वासीहरूले यहाँ रोममा लेखेको छ, अनि यहाँनिर के छ, आत्माको प्रेमद्वारा, येशु ख्रिस्टद्वारा र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु। त्यसकारण यहाँनिर मुख्य कुरा के भन्न खोजिएको छ भने, पावलले रोमका विश्वासीहरूलाई आत्माको प्रेमको कुरा गरिरहेको छ। अनि अहिले भर्खरै हामीले के हेऱ्यौँ यहाँ कलसीमा, पावलले कलसीका विश्वासीहरूलाई परमेश्वरलाई धन्यवाद किन दिन्छन् भने, उनीहरू आत्माको प्रेमले सम्पूर्ण विश्वासी जनहरूलाई प्रेम गर्दा रहेछन्, एकअर्कामा प्रेम गर्दा रहेछन्। त्यस कारण तपाईँ र म जब एकअर्कालाई प्रेम गर्छौँ, प्रेम भनेको चाहिँ जहिले पनि बाहिर जाने कुरा हो, काम गर्ने कुरा हो, प्रेमले जहिले पनि गरेर देखाउँछ। प्रेम भनेको चाहिँ एक्टिभ कुरा हो, भावना मात्रै होइन, केही गरेको हुन्छ प्रेमले, होइन नेगेटिभ कुरा हुँदैन। जब प्रेम हुन्छ नि त्यहाँ जहिले पनि सकारात्मक कुरा हुन्छ। त्यस कारण आज हामीले हेरेको कुरा भनेको चाहिँ तपाईँलाई 2 पोइन्ट हामीले हेरेका छौँ। त्यो चाहिँ एउटा सिद्धान्त, विश्वासको सिद्धान्तको बारेमा जुन हामीले हेर्दै थियौँ, अनि त्यसमा हामीले डक्ट्रिनको शिक्षामा हेर्दाखेरि हामीले के हेऱ्यौँ, ख्रिस्टमा गहिराई जीवन, पहिलो चाहिँ पावलको अभिवादन हेऱ्यौँ, दोस्रो कुरा चाहिँ पावलले परमेश्वरलाई धन्यवाद दिएको कुरा हेऱ्यौँ। अनि यहाँनिर धन्यवादी हुने कुरा चाहिँ एउटा असल कुरा हो, अर्को कुरा हामीले हेऱ्यौँ प्रेम आत्मादेखि आउने कुरा, जो चाहिँ विश्वासमा पक्का हुन्छ तब परमेश्वरको प्रेम हाम्रो हृदयबाट आउन सक्दछ। हामी धन्यवादी परमेश्वरप्रति सदैव हुनुपर्छ र जो मान्छेहरूले हामीलाई के गर्छ उनीहरूप्रति पनि हामी धन्यवादी हुनुपर्दछ। धन्यवाद, म यहीँ राख्न चाहन्छु। आउनुहोस् हामीहरू।